यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बालिका मादेन। शुरूमा प्रमुख समाचार। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिन अझै न्यूयोर्कमा। विश्वमा उत्पन्न महामारी, आतंकवाद, अन्य समस्या, लोकतन्त्र र बहुपक्षवादबाट हल्कन सकिने नेपालको धारणा। तराई मधेशका जिल्लामा आजदेखि जितिया पर्व शुरू। र अफगानिस्तानको बैंकिङ प्रणाली धराशयी अवस्थामा, नागरिकहरूले बचत झिक्दा बैंकहरू टाट पल्टिने सम्भावना। अब समाचार विस्तारमा। नेपालले कोरोना महामारी, आतंकवाद, द्वन्द र प्राकृतिक विपत्तिले विश्वमा सृजना गरेको समस्या समाधान गर्न लोकतन्त्रको विकल्प नभएको अभिमत प्रकट गरेको छ। संयुक्त राष्ट्र संघको 76 महासभामा आफ्नो विचार राख्दै नेपालले जातीय बहुल समाजहरूमा द्वन्दका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र बहुपक्षवाद भएको बताएको हो। महासभामा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले नेपालको धारणा प्रस्तुत गर्नुहुँदै विश्वमा समझदारी र सहयोग बढ़ाउन साझा हित प्रबन्धन बहुपक्षवादबाटै हुने धारणा व्यक्त गर्नुभयो। नेपालको विश्व दर्शन सबैसँग मित्रता, कसैसँग छैन शत्रुता सिद्धान्त अनुसार बनेको राष्ट्रसंघको वडा पत्रमा उद्देश्य र सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्य मान्यता नै नेपालको परराष्ट्र नीतिका आधारमा भएको उहाँले बताउनुभयो। संयुक्त राष्ट्रसंघको 76 महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले आज राष्ट्रसंघीय उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्र संघ बीचको सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा छलफल भएको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। आजै मन्त्री खड्काले बहराइनका मन्त्री अब्दुल लतीफ बिन राशिद अल जियानीसँग भेट गर्नुभयो। भेटमा उहाँहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल भएको थियो। कोविड 19 विरूद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोग अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निशुल्क खोप प्रदान गर्न शुरूआत गरेका छन्। यस क्रममा सोसाइटीलाई चिनिया रेडक्रस सोसाइटीले 1,00,000 मात्रा भेरोसेल खोप प्रदान गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारीले मन्त्रालयमा आज आयोजित कार्यक्रममा खोप हस्तान्तरण गर्नुभयो। राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पुर्याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गर्नुभयो। बाँकेमा कोरोना संक्रमणका कारण थप 1 जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर 6 बाँकेका 40 वर्षीय पुरूषको मृत्यु भएको जिल्ला कोविड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो। ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ। गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो। नियमित अक्सिजन उत्पादन शुरू गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताउनुभयो। कतिपय बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकोमा अहिले अस्पतालमै अक्सिजन उत्पादन हुन थालेको र जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्न सहज हुने उहाँको भनाइ थियो। 71,50,000 लागतमा प्लान्ट जडान भएको र यही प्लान्टबाट 24 घण्टामा 20 थान अक्सिजन ठूलो सिलिण्डर बराबर उत्पादन गर्न सकिने सप्लायर्सका प्राविधिक दिलबहादुर विश्वकर्माले बताउनुभयो। तराई मधेशका जिल्लाहरूमा सन्तानको सुख, शान्ति, समृद्धि तथा दीर्घ जीवनको कामनासहित मनाइने जितिया पर्व आजबाट शुरू भएको छ। यस क्षेत्रमा महिलाहरूले 36 घण्टासम्म निराहार व्रत बसेर मनाइने हुनाले पर्वलाई निकै कठोर व्रतका रूपमा मानिन्छ। जितिया पर्वमा महिलाहरूले माछा एवं कोदोको रोटी खाने परम्परा रहिआएको छ। पर्वको अन्तिम दिन भोलि बिहानै नदी, पोखरी, इनार, ताल तलैयमा स्नान गरी घर फर्केर बेसारको पातमा चूरा, दही, फलफूल, मटर, काँक्रो चढ़ाएर पर्वको समापन गरेपछि पारण साँझ 5 बजे गर्ने तिथि रहेको छ। बाँकेको नेपालगंज नाका मानव तस्करीको ट्रान्जिट बन्न थालेको छ। हराएका मानिसहरू अन्तिम समय नेपालगंजमा भेटिन थालेपछि बाँकेका स्थानीय तहहरूले उद्धार समिति बनाएर मानव बेचबिखनलाई रोक्न अग्रसर बनेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
गएको आर्थिक वर्षमा नेपालगंज नाकाबाट जोखिमपूर्ण यात्रा गरिरहेका 309 जनालाई उद्धार गरिएको थियो। तीमध्ये बाँकेका 44 जना थिए। मानव बेचबिखनको जोखिम बढ़दै गएपछि स्थानीय सरकारले उद्धार समिति निर्माण गरिरहेका छन्। 8 पालिका मध्ये नेपालगंज, कोहलपुर, खजुरा र बैजनाथले 50 भन्दा बढ़ी समिति बनाएका छन्। यी समितिले प्रहरीसँग समन्वय गरेर मानव तस्करी रोक्ने प्रयास गर्ने गरेका छन्। नेपालगंज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर:
सीमानाकासँग जोडिएको हुँदाखेरि हामीले सकेसम्म सीमानाकालाई कडाई गर्ने, हामीले विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरेर यहाँबाट जाने जो कोही नेपाली हुनुहुन्छ उहाँहरूको उचित रूपमा
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्र रहेको कारण पनि नेपालगंज मानव तस्करीको ट्रान्जिट बनेको देखिएको छ। ठूलो सीमा नाकाबाट जोखिमपूर्ण यात्रा गर्नेको संख्या पनि ठूलै छ। माइती नेपालको तथ्याङ्क अनुसार गत वर्ष भारत र खाड़ी मुलुकबाट उद्धार गरिएका 9 मध्ये 5 बाँकेकै छन्। हराउनेको संख्या पनि ठूलो छ। गत आर्थिक वर्षमा 367 जना हराउँदा 130 जना मात्र भेटिएका छन्। माइती नेपाल नेपालगंजका प्रमुख केशव कोइराला:
विशेष गरी भारतको बाटो हुँदै विदेश जानेहरू जसलाई हामी जोखिमपूर्ण यात्रा अथवा खोजतलासला तथा उद्धारको लागि निवेदन हामीले विभिन्न खालको जो मानव बेचबिखनको जोखिमतासँग जोडेको हुन्छ त्यस्ता खालका निवेदनहरू चाहिँ हामीलाई प्राप्त भयो।
नेपाली समाजमा मानव बेचबिखन जरो गाडेर बसेको छ। प्रविधिको विकाससँगै तस्करहरूले विभिन्न माध्यमहरू पहिल्याउने गरेका छन्। सामाजिक सञ्जाल मार्फत प्रेममा पार्ने, नाच सिकाइदिने, पढ़ाइदिने वा कुनै रोजगारीमा लगाइदिने प्रलोभनमा पारेर मानव तस्करहरूले कब्जामा लिने गरेका छन्। मानव बेचबिखन रोक्न सबै सरकारवालाले प्रभावकारी एक्सन लिन जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। रूपन्देहीको सैनमैना नगरपालिका 5 स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा 2 मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी 35 वर्षीय राधा भट्टराई र उनका छोरा अन्दाजी 19 वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको NA8K4411 नम्बरको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमा छोरालाई ठक्कर दिएको थियो। सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अरनीको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सूर्य विनायक नगरपालिका 3 बालकोट बस्ने 45 वर्षीय गणेश रजैयाको मृत्यु भएको हो। रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। गैराति काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले प्रदेश नम्बर 3-02008-2501 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुवै सवारी साधन र ट्रक चालक भारत राजस्थान प्रदेश अलवर जिल्ला बस्ने 50 वर्षको महादेव शर्मालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। तीव्र गति र पानी परिरहेका कारण चिप्लो भई दुर्घटना भएको प्रहरी र दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता ईसीडी शिक्षक र विद्यालयका कर्मचारीहरू सरकारले वृद्धि गरे अनुसारको पारिश्रमिक पाउनुपर्ने माग गरेका छन्। चालू आर्थिक वर्षको बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक 15,000 पुर्याउने घोषणा गरेको छ। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
मेलम्ची नगरपालिका स्तरीय ईसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलित भएका छन्। संघीय सरकार र स्थानीय सरकार भएर न्यूनतम 15,000 पारिश्रमिक तोकिदिए पनि स्थानीय सरकारले संघीय सरकारको आदेश नमानेको भन्दै उनीहरूले आक्रोश बोकेका हुन्। विद्यालय कर्मचारी संगठन नेपालका जिल्ला अध्यक्ष मनोरथ दुलाल:
संघले 8,000 दिने अथवा यहाँबाट 7,000 थप्ने 15,000 बनाउने भन्ने एउटा जुन बजेट भाषणबाट आएको छ यो कुरा लागेको भएन भने हामी दशैं पछाडि ईसीडी शिक्षक र विद्यालय कर्मचारीहरू विद्यालयमा कार्यसूची हुने छैन।
पटक पटक नगरपालिकालाई जानकारी गराउँदा पनि चासो नदिएको उनीहरूको गुनासो छ। बिदाको दिन शनिबार र दिनरात नभनी काम गर्दा पनि विद्यालय र समितिबाट अपमानित हुनु परेको शिक्षक तथा कर्मचारीहरूले गुनासो गरेका छन्। बाल विकास केन्द्रकी शिक्षक देवी गिरी,
एसिडीको टिचरहरूलाई चाहिँ 2 बजीसम्म पढाउने भने पनि 4 बजीसम्म चाहिँ हामीलाई लगाइरहेको छ र न्यूनतम पारिश्रमिक 15,000 हुनुपर्ने ठाउँमा चाहिँ जम्मा 8,000 दिइरहेको छ। दसैँमा फारम भर्दा पनि पहिलाकै अनुसार भर्नु भनेर आएको रहेछ, अब पनि न्यूनतम पारिश्रमिक नदिएसम्म हाम्रो आन्दोलन चाहिँ जारी रहन्छ।
स्थानीय सरकार आएको 4 वर्ष बितिसक्दा पनि आफ्नो समस्या जस्ताको तस्तै रहेको भन्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिनुहुन्छ विद्यालय कर्मचारी संगठन मेलम्ची नगरपालिकाकी अध्यक्ष अप्सरा तिवारी।
माग भनेको विद्यालय कर्मचारी लेखापाल र बाल विकासको बराबर रेसियोमा होस्, टाइम टेबल होस्, हामीले गरेको मूल्याङ्कन सही ढंगले होस् भन्ने कुरा हामीले राख्दै गर्दा पनि हामीले त्यही 6,000 काम गर्दै खाँदै त्यसरी हामी आएका छौँ। जहाँ जेमा आएको बजेटहरू छन् त्यसैमा चाहिँ गर्नुपर्छ।
शिक्षक तथा विद्यालय कर्मचारीको मागलाई तत्काल बैठक बसेर निर्णय गर्ने मेलम्ची नगरपालिका शिक्षा शाखाले जनाएको छ। शाखाका स्रोत व्यक्ति बुद्ध प्रसाद चौलागाई।
नगरपालिका अन्तर्गत विद्यालयहरूमा कार्यरत कर्मचारीहरू र बाल विकास सहजकर्ताहरूले जुन मागहरू लिएर आउनु भएको छ त्यसको लागि शिक्षा समितिको बैठकमा यथाशीघ्र बैठक बोलाउनेछौ र छलफल गराउनेछौ, बैठक बसेर निर्णय गर्नेछौ।
संघ प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले विद्यालय कर्मचारी तथा ईसीडी शिक्षकहरूको मागलाई तत्काल सम्बोधन नगरे बाल बालिकाको पठन पाठन समेत प्रभावित हुने देखिन्छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको बैंकिङ प्रणाली धराशयी अवस्थामा पुगेको छ। इस्लामिक बैंक अफ अफगानिस्तानका कार्यकारी प्रमुख सईद मुसा कलिम अल फसिदले मुलुकको वित्तीय क्षेत्रको उद्योगको अस्तित्वमै संकट आउन थालेको बताउनु भएको छ। नागरिकहरूले बैंकहरूबाट बचत झिक्न थालेपछि प्राय सबै बैंकहरू काम गर्न नसक्ने अवस्थामा पुगेका उहाँले बताउनुभयो। काबुलको गोलमालपूर्ण अवस्थामा दिक्क भएर दुवैबाट काम गरिरहनुभएका सईद मुसालले अफगानी अर्थतन्त्र पहिलेदेखि नै जर्जर रहेकोमा अहिलेको अवस्थामा भने पूरै थला परेको टिप्पणी गर्नुभयो। जर्मनीमा सोशल डेमोक्राट एसपीडी पार्टीले निर्वाचन जितेपछि अब नयाँ सरकार बनाउने जटिल प्रक्रिया शुरू भएको छ। कुनै एकै दलले बहुमत नल्याएकाले एसपीडी पार्टीले अरू साझेदार दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने भएको छ। एसपीडीका नेता ओलाफ स्कुल्जले ग्रीन र लिबरल दलहरूसँग मिलेर सरकार बनाउन चाहनु भए पनि चान्सलर एन्जेला मर्केल समर्थित कन्जर्भेटिभ नेता आर्मिन ल्यासेटरले त्यतिकै सजिलो नछाड्ने आंकलन गरिएको छ। मार्केलको क्रिश्चियन डेमोक्राटिक पार्टी एसडीयूले यो निर्वाचनमा राम्रो गर्न सकेन। उत्तर कोरियाले आफूहरूको पूर्वी तटीय क्षेत्रतर्फ छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले बताएको छ। उत्तर कोरियाका राजदूतले राष्ट्रसंघ समक्ष आफूहरूको आत्मरक्षाको अधिकारलाई कसैले खोज्न नसक्ने बताएको समाचार आइरहेको बेला उत्तर कोरियाले सो क्षेप्यास्त्रको परीक्षण गरेको हो। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिन अझै न्यूयोर्कमा। विश्वमा उत्पन्न महामारी, आतंकवाद जन्य समस्या, लोकतन्त्र र बहुपक्षवादबाट हल गर्न सकिने नेपालको धारणा, तराई मधेसका जिल्लाहरूमा आजदेखि जितिया पर्व शुरू र अफगानिस्तानको बैंकिङ प्रणाली धराशयी अवस्थामा नागरिकहरूले बचत झिक्दा बैंकहरू पल्टने सम्भावना। सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, अर्को समाचार प्रसारण 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।